This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिलामा तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु। म सञ्जय
र म खगेन्द्र।
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला हरेक आइतबार ठिक यसै बेला अर्थात् साढे छ बजी, साँझको साढे छ बजीदेखि साढे सात बजीसम्म एक घण्टाका लागि हामी तपाईँहरूको समक्ष आउने गर्दछौ। रेडियो एडलेड 101.5 एफएम मा र तपाईँ हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au। र त्यसै गरी हामीलाई तपाईँहरूले यदि तपाईँहरूको सूचना तपाईँले कार्यक्रमहरू केही गर्दै हुनुहुन्छ अथवा चाहिँ तपाईँहरूको नेपाली कम्युनिटीमा केही कार्यक्रमहरू अर्गनाइज गर्दै हुनुहुन्छ भने हामीलाई तपाईँहरू लेखी पठाउन सक्नुहुन्छ र हामी तपाईँहरूको सूचना यो कार्यक्रम मार्फत हामी प्रसारण गर्नेछौँ। र त्यसका लागि तपाईँले हामीलाई स्टुडियोको टेलिफोनमा पनि फोन गरेर जानकारी गराउन सक्नुहुन्छ र हाम्रो फेसबुक पेजमा पनि इनबक्स गर्न सक्नुहुन्छ, जसका लागि टेलिफोन स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313 5000 8313 5000। र त्यसै गरी हाम्रो फेसबुक रहेको छ www.facebook.com/sangrilaka आवाजहरू।
र यसै गरी श्रोताहरू, यो कार्यक्रम रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक लोकप्रिय ढुकढुकी कार्यक्रम, यहाँहरूकै लोकप्रिय कार्यक्रम भोइस अफ साङ्गिला, र हरेक आइतबार साँझ ठिक साढे छ बजीदेखि साढे सात बजेसम्म आउने गर्छ। र यस कार्यक्रममा हामी रोचक जानकारी, मनोरञ्जनमा एवं मिठा मिठा गीत संगीतका साथै सूचना समाचार, साहित्य, खेलकुद, प्रविधि, स्वास्थ्य, शिक्षा, रमाइला प्रस्तुतिका कोषहरू लिएर यहाँहरूमा आज हामी आइसकेका छौं 233 श्रृङ्खला लिएर। र श्रोताहरू, यो श्रृङ्खलामा हामी आज विविध रमाइला प्रस्तुति दिएर हामी यहाँहरूमा एक घण्टामा भलाकुसारी गर्ने कोसिस गर्नेछौँ। तर श्रोताहरू, योभन्दा अगाडि यहाँहरूले एक घण्टा कार्यक्रम यो संसार सुनेर यहाँहरूले पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्दै हामीले आशा गर्यौँ भने अब यहाँ अलावा एक घण्टा यहाँहरूमा हामी अरू रहनेछौँ। र श्रोताहरू, हामी यहाँहरूमा भलाकुसारी गर्न विविध रोचक जानकारी लिएर यहाँहरूमा आइसकेका छौँ र तपाईँहरू पनि रेडियो ट्युन अन गरेर हामीलाई सुन्नुहोस् र तपाईँका लागेका तपाईँका समुदायमा भएका कुनै कार्यक्रम गर्दै हुनुहुन्छ, कुनै तपाईँसँग भएका सिर्जना छन्, लेख रचना छन्, या कुनै तपाईँको जन्मशुभ मनाउँदै हुनुहुन्छ, या कसैलाई शुभकामना सन्देश दिनुहुन्छ, तपाईँका प्रियजनलाई सन्देश दिन चाहनुहुन्छ भनेदेखि हामीलाई अघि सञ्जयजीले भने जस्तै फेसबुक पेज, स्टुडियोको टेलिफोन नम्बर र हामीलाई सोझै सम्पर्क गर्न सक्नुहुनेछ। र श्रोताहरू, हामीलाई डिजिटल अनलाइनमा पनि यहाँहरूले सोझै सुन्न सक्नुहुन्छ र हामी कार्यक्रमको सुरु सुरुमा भन्ने गर्छौँ र कार्यक्रमको हाम्रो दौडानमा पहिलो विधिवत थालनी गर्न चाहन्छौँ आजको पञ्चाङ्गबाट श्रोताहरू। र आज पञ्चाङ्ग रहेको छ, आज मिति विक्रमसम्म 2071 साल ज्येष्ठ महिनाको 4 गते कृष्ण पक्षको चतुर्थी तिथि आइतबार, नेपालसम्म 1134 र इस्पीसन 2014 मे महिनाको 18 तारिक। र यहाँ श्रोताहरू, एडलेडमा बेलुकाको 6:35 जान लागेको छ र हामी कार्यक्रमको पहिलो साङ्गीतिक कोशीलाई राख्न चाहनेछौँ र जुन साङ्गीतिक कोशी रहेको छ स्वर्गीय गायक भक्तराज आचार्यको आवाजमा रहेको जहाँ छन् बुद्धको आँखा।
हजुर श्रोताहरू, यो गीतपछि हामी गत हप्ता मात्रै हामीले बुद्ध जयन्ती मनाएका छौँ, 2558 बुद्ध जयन्ती मनाएका छौँ। त्यसबारेमा नेपाल लगायत विश्वभरि बुद्ध जयन्ती कसरी मनाइयो भन्ने कुरामा हामी चर्चा गर्नेछौँ र अहिलेलाई भने यो सुनौ यो गीत जहाँ छन् बुद्धका आँखा, भक्तराज आचार्यको आवाजमा रहेको यो गीत।
Yeah.
भन्दा प्यारो लाग्छ मेरो देश हजुर जहाँ छन् बुद्धका आँखा भक्तराज आचार्यको आवाजमा रहेको गीत अहिले भर्खरै तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौं श्रोताहरू सन्दर्भ थियो गौतम बुद्धको 2558 जन्म जयन्ती गौतम बुद्धको 2558 जन्म जयन्ती गत हप्ता मात्रै नेपाल लगायत विश्वभरि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइएको छ सोही अवसरमा 10,00,000 हस्ताक्षर राष्ट्रसङ्घमा बुझाइएको बुझाउने कार्यक्रम पनि भएको छ सम्पन्न भएको छ सो बारेमा म जानकारी गराउन चाहन्छु श्रोताहरूलाई गौतम बुद्धको 2558 जन्म जयन्तीको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन् नामक अभियान अन्तर्गत संकलित 10,00,000 हस्ताक्षर न्यूयोर्क स्थित राष्ट्रसङ्घको मुख्यालयमा बुधबार बुझाइयो राष्ट्रसङ्घको प्रक्रिया अनुरूप संकलित हस्ताक्षर प्रथम चरणमा राष्ट्रसंघमै दर्ता गरी महासचिव बान की मुनको नाममा सम्बोधन गरी पठाइएको थियो महासचिव मुनको हातमा संकलित हस्ताक्षर हस्तान्तरण गर्न यो प्रक्रिया अपनाइएको हो अभियानका आयोजक एड एमआर नेपालका अनुसार एक भव्य समारोहबीच संकलित उक्त 10,00,000 हस्ताक्षर हस्तान्तरण गरिएको थियो यो अभियान एडमेयर नेपाल वेलकम इभेन्ट न्यूज 24 टेलिभिजन च्यानल तथा संचारकर्मी रवि लामिछानेको संयुक्त प्रयासमा थालिनी भएको थियो वेलकम इभेन्ट तथा न्यूज 24 टेलिभिजन च्यानलको प्रतिनिधित्व एडमायर नेपालका प्रमुख सल्लाहकार निर्मल राज पौडेलले नेपालबाट संकलित उक्त 10,00,000 हस्ताक्षर अमेरिका पुर्याउनु भएको थियो उक्त अवसरमा रिजवुड नेप्लिज सोसाइटीद्वारा यस अभियानका अभियन्ताहरूलाई सम्मान गरिएको थियो यो अभियान अन्तर्गत नै 2069 चैत 29 31 संचारकर्मी लामिछानेले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथ म्याराथन टक सो 62 घण्टा 12 मिनट लामो सञ्चालन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्व कीर्तिमान समेत कायम गरिसकेका छन् भने यसै गरी गौतम बुद्ध नेपालमा जन्मेका हुन् तथ्यपूर्ण सन्देश सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो
त यसै गरी श्रोताहरू जुन हामीले बुद्ध सम्बन्धी हामीले प्रचार जुन नेपालमा जन्मेका होइन भनेर भारतीय मूलहरूले यो भ्रम प्रचार गर्दै आएको सन्दर्भमा सञ्जयजीले जुन हस्ताक्षर सम्बन्धी यहाँहरूमा समाचार प्रस्तुत गर्नुभयो र यसै गरी बुद्ध सम्बन्धीको समाचार रहेको छ। साउथ अस्ट्रेलियामा रहेका भूटानी तथा किराँत समाजले संयुक्त रूपमा 17 मे शनिबारका दिन शान्ति अहिंसाका अग्रदूत भगवान गौतम बुद्धको 2558 बुद्ध जयन्ती तथा 5074 किराँत साकेलाको अवसरमा पूजा अर्चना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। सलपरीमा भएको उक्त कार्यक्रममा बासाका अध्यक्ष कमल दाल, प्रमुख अतिथि जोय बेडिसन, मिनिस्टर फर द कम्युनिटी सोसियल इन्क्लुजन हाउसिङ युथ भोलिन्टियर एण्ड मल्टिकल्चरल एफेयर, सलपरी सिटीका मेयर, नेपाली महावाणिज्य दूत दीपक धमाला तथा भूटान तथा नेपाली समुदायका विशिष्ट व्यक्तिहरूको विशेष अतिथिका रूपमा सहभागी गराइएको थियो। करिब 4 घण्टासम्म चलेका उक्त कार्यक्रममा बौद्ध परम्परा अनुसार लामा गुरूहरूबाट विश्व शान्ति र सम्पूर्ण प्राणी जगतको कल्याणको लागि पूजा पाठ, बुद्धको सम्झनामा बुद्ध प्रार्थना, चण्डी साकेला भजन, कीर्तन, सांस्कृतिक नृत्य गायन, किराँतीको उभौलिक साकेला कविता वाचन प्रस्तुति गरिएको थियो। टीबी राईको मन्तव्यसँगै समापन भएको सो कार्यक्रममा निरु खपाङ्गी र लक्ष्मण गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
यसै गरी श्रोताहरू, मेलबर्नमा पनि यो बुद्ध जयन्तीको बारेमा 25 घण्टा रेडियो कार्यक्रम चलाइएको छ। लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सञ्चालित नेपाली संचार रेडियोले गत वर्षको सफल 24 घण्टे रेडियो कार्यक्रम पश्चात यो वर्षको बुद्ध जयन्तीको पावन अवसरमा विभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध विभिन्न पार्टी नेता, कूटनीतिक नियोगका प्रमुख, बुद्धिजीवी, पत्रकार, कलाकार, विदेशीहरूसँग लुम्बिनी र बुद्ध विषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित 25 घण्टे कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम 13 तारीकको रातको 12 बजेबाट शुरू गरी 15 तारीक बिहान 1 बजे समापन गरिएको थियो। पूर्व निर्धारित कार्यतालिका अनुरूप 15 तारीक बिहान 1 बजे समापन गरिए तापनि कार्यक्रममा समावेश गरिनुपर्ने कुराकानी बाँकी भएकोले सोही विषयवस्तुमा आधारित कुराकानीलाई 1 बजेपछि पनि प्रसारणलाई निरन्तरता दिएको थियो। प्रसारण कार्यालय टीभीद्वारा समेत प्रसारण गर्ने भनिए तापनि विभिन्न देशमा गरिएको स्क्याप परीक्षण प्रसारणद्वारा गुणस्तर कायम गर्न नसकिने देखिएकोले रेडियो मार्फत नै प्रसारण गरिएको थियो। कार्यक्रममा मूलत बुद्ध जन्मस्थल विषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कार्यमा भएका गतिविधि, उपलब्धि, नागरिक र सरकारी दायित्व, भावी सम्भावित कार्यक्रममा आदिमा केन्द्रित थियो।
र यसै गरी श्रोताहरू, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान बुद्ध गौतम बुद्धको जन्म जयन्तीका रूपमा मनाउने गरिन्छ। गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसम योग दिवसका रूपमा समेत मनाउने गरिन्छ। ईसापूर्वमा अर्थात 563 अर्थात आज गत एक दिन गौतम बुद्धको दिन जन्मभन्दा अर्थात 2558 वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान गौतम बुद्धको जन्म भएको थियो। राजा सुदोधन र रानी मायादेवीको सुपुत्रका रूपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतम बुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललित विस्तार सूत्रमा व्याख्या गरिएको छ। राजा सुदोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुटकारा दिने उद्देश्यले 29 वर्षको उमेरमा दरबारको मुख्य सुख छोडी तपस्या गर्न निस्कनु भएको थियो। ईसा पूर्व अर्थात 528 वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बौद्ध गयास्थित बोधि वृक्ष अर्थात पिपलको रूखमुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो। बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो। चार आर्य सत्य बोल्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ। भ्रम भव तृणा विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्माण प्राप्त गर्नुपर्दछ भन्ने बुद्धको धर्म सार हो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने 8 मार्ग छन् भने गौतम बुद्धले ज्ञान दिनुभएको छ। जस अनुसार सम्यक संकल्प, दृष्टि, वचन, कर्मान्त, आजीवनका व्यायाम, स्मृति र समाधि। ज्ञान प्राप्त गरिसकेपछि भगवान गौतम बुद्धले गौतम बुद्धले सारनाथ स्थित मृगस्थान दानममा पञ्चवर्गीय भिक्षुलाई प्रथम पटक धर्म देशका देशना गर्नुभएको थियो भने गौतम बुद्ध धर्म ग्रन्थहरूमा उल्लेख गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले बताउनु भएको छ। बुद्ध ज्ञान प्राप्त गरेर 2500 वर्षसम्म अनवरत त्यो ज्ञानको प्रचार प्रसार गर्नुभयो। यही ज्ञानलाई पछि बौद्ध दर्शन भन्न थालियो र यसले छुट्टै महाधार्मिक सम्प्रदायको रूप ग्रहण गर्यो। 45 वर्षसम्म ज्ञानको प्रचार प्रसार गरिसकेपछि 80 वर्षको उमेरमा ईसापूर्व अर्थात 483 वैशाख शुक्ल पूर्णिमाकै दिन कुनिन नगरमा बुद्धले महापरिनिर्माणमा प्राप्त गर्नुभयो। त्यस दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको छ। गौतम बुद्धले शान्ति अहिंसा र मैत्री र करुणाको शिक्षा दिनुभएको थियो जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ। बुद्ध जन्मिएको नेपाललाई अझै विश्व स्तरमा परिचित गराउने उद्देश्यले प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र एसियाका भारत बर्मा श्रीलंका थाइल्याण्ड हङकङ मलेसिया भूटान र सिङ्गापुर लगायतका राष्ट्रहरूलाई समेटेर बौद्ध सटिकको स्थापना गर्न एक अन्तर्राष्ट्रिय सम्मेलन गर्नुभएको प्रस्तावलाई अन्तर्राष्ट्रिय समुदायले पनि समर्थन गरेको छ। नेपालमा समेत लुम्बिनी स्वयम्भू जमाचो बौद्ध मणिचूर्ण र नमो बुद्ध लगायतका बौद्ध धार्मिक तीर्थस्थलहरूलाई समेटी नेपालभित्रै बौद्ध सटिकको स्थापना गर्न प्रस्ताव व्यवस्थापिका संसदमा सभासद रामेश्वर फुँयालले पेश गर्नुभएको छ। नेपालको लुम्बिनी स्वयम्भ किर्तिपुर पाटन र बौद्धमा समेत छुट्टा छुट्टै मूल समारोह समितिहरूको गठन गरी प्रत्येक वर्ष साताव्यापी रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ। हाल त्रिभुवन विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध दर्शन विषयको अध्यापन गराउँदै आएको छ।
श्रोताहरू, यी त भए 2558 बुद्ध जयन्तीका बारेमा नेपाल लगायत नेपाल बाहिर विश्वभरि मनाइएका कार्यक्रमहरूको बारेमा जानकारी। श्रोताहरू, यी लगायत अरू विभिन्न कार्यक्रमहरू मनाइएका छन् तर हामीले सबै कार्यक्रम मनाइएका कार्यक्रमहरूको रिपोर्ट यहाँनिर प्रस्तुत गर्न सकेनौँ समय अभावका कारण। श्रोताहरू, अब भने अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछौँ, मलाई सोद्धै रबिन शर्माको आवाजमा रहेको यो गीत अहिलेलाई सुनौ, त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ। हजुर श्रोताहरू, कार्यक्रम हो भोइस अफ साङ्ग्रीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाका लागि।
कुनै मान्छे आफ्नो भए हुन्थ्यो एउटा चिट्ठी कोही आई छाडी राखे हुन्थ्यो संसारमा कुनै मान्छे आफ्नो भए हुन्थ्यो एउटा चिट्ठी कोही आई छाडी राखे हुन्थ्यो दैलो सोधै आज को ही आयो साँचेको छु घर बाहिर आफ्नो नाउँ लेखी टाँसेको छु बाणु भनी कति खुसी भित्रै साँचेको छु घर बाहिर आफ्नो नाउँ लेखी टाँसेको छु त्यहाँको आज को ही आयो आएन मलाई सोध्दै आज को आयो आएन सोधे घर रा घर लेके
श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गीतलामा पुनः स्वागत छ। यो साङ्गीतिक कोसेली पछि हामीलाई हामी यहाँहरूमा हामी विविध साङ्गीतिक कोसेली राख्दै आउँछौँ र अहिले सुनिरहनु भएको छ स्वर्गीय शर्मा गर्ने श्रोताहरू गायक रविन शर्माको आवाजमा रहेको यो साङ्गीतिक र श्रोताहरू हामी विविध कार्यक्रम प्रस्तुत गर्ने क्रममा हामी विविध सामाजिक आर्थिक र राजनीतिक धार्मिक पनि कुरा गर्छौँ र यसै गरी अब हामी राजनीतिक तर्फ लाने यहाँहरूको ध्यान आकर्षण गराउने कोसिस गरिरहेको छु श्रोताहरूमा भारतीय जनता पार्टीको बहुमत र जुन नरेन्द्र मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने सन्दर्भमा यहाँहरूमा म छोटो समाचार प्रस्तुत गर्न चाहन्छु। भारतको जित अब हाम्रो जित आउनेवाला छ। भारतीय जनता पार्टी भाजपाका प्रधानमन्त्री उम्मेद्वार नरेन्द्र दामोदर दास मोदीले शुक्रबार दिउँसो 12:24 ट्वीट गरे। लोकसेवा निर्वाचनको मत परिणाम आउन थालेपछि मोदीको यो पहिलो सार्वजनिक अभिव्यक्ति थियो जसले भारतीय जनता पार्टी सबैको अपेक्षाभन्दा बढी सीट जितेर बहुमत ल्याउने प्रष्ट संकेत दियो। ट्विटरमा 40 लाख भन्दा बढी फलोवर कमाएका मोदीले ट्विटले क्षणभर धडाधड रिट्विट र फेभरेट पाउन थाल्यौं। शुक्रबार बेलुकी 11 बजेसम्म 61,444 रिट्वीट र 37,794 फेभरेट भइसकेका छन्। ट्विटर इण्डियाका अनुसार यो भारतकै सबैभन्दा बढी रिट्वीट हो। जसरी मोदीको ट्वीटलाई उनका फलोअरले अनुमोदन गरे, त्यसै गरी नै मोदीले र उनले चुनावी मोर्चा सम्हालेको भारतीय जनता पार्टी यसपालि भारतीय जनताबाट अनुमोदित भएको छ र सन् 1974 पछि पहिलो पटक एकल पार्टीका रूपमा प्रस्तुत बहुमत प्रष्ट बहुमत ल्याउँदै ऐतिहासिक सफलता हासिल गरेको छ। यसअघि इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धीको नेतृत्वमा कांग्रेस मात्र प्रष्ट बहुमत ल्याउन सफल भएको थियो। 35 दिनमा 9 चरणमा सम्पन्न र 543 सीटको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र उसका सहयोगी दलहरूको गठबन्धन नेशनल डेमोक्रेटिक एनडीएले 337 सीट जितेको छ। अन्तिम नतिजा अनुसार भारतीय जनता पार्टी एक्लैले 283 सीट जितेको छ। सरकार गठन गर्न 272 सीट भए पुग्छ। एनडी गठबन्धनमा भारतीय जनता पार्टीका सहयोगी दलले 54 सीट जितेका छन्। 10 वर्ष भारतको शासन सत्ता सम्हालेका कांग्रेसले यसपालि नराम्रो हार बेहोर्नु परेको छ। युनाइटेड प्रोग्रेसिभ एयरलाइन्स यूईए गठबन्धनले जितेको 58 सीट मध्ये 43 कांग्रेसले र 15 सीट सहयोगी दलको रहेको छ। क्षेत्रीय दलहरू पनि नराम्ररी पराजित भए। तमिलनाडुको अल इण्डिया अन्ना द्रमुक मुनेन्द्र कडमनले 36 सीट जित्यो भने पश्चिम बंगालको तृणमूल पार्टीले 34 जित हात पारेको छ। यसै गरी जनता दल बीजुले 20 र तेलंगाना राष्ट्र समितिले 12 सीट जित्यो। राजधानी दिल्लीमा विधानसभामा चुनावको दोस्रो ठूलो दल बनेको आम आदमी पार्टीले जम्मा 4 सीट जितमै चित्त बुझाउनु परेको छ। यसै गरी विज्ञापन पुर्याउनु पर्यो। भारतीय जनता पार्टीका लागि निर्वाचनको नतिजा कतिसम्म उत्साहजनक रह्यो भने उसले राजस्थान, दिल्ली, गुजरात, हिमाचल प्रदेश, उत्तराखण्ड, तमिलनाडु लगायतका 9 राज्यमा सम्पूर्ण सीट आधिपत्य जमायो। उत्तरी राज्यमा उत्तर प्रदेश र बिहारमा पनि उल्लेखनीय सफलता हासिल गर्यो। बडोदरा र बनारस दुवै क्षेत्रबाट लोकसभा चुनाव जितेका मोदी शुक्रबारै गान्धीनगरमा आम हिराबेनसँग आशीर्वाद थाप्न पुगेका थिए। उनले बडोराबाट 572,880 मत पाए। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका मधुसूदन मिस्त्रीको भागमा 186,591 मत पर्यो। बनारसमा मोदीले 473,515 मत पाए भने निकटतम प्रतिस्पर्धी आम आदमी पार्टीका अरविन्द केजरीवालले 1,20,637 मत ल्याए। कांग्रेसका अजय राय 45,990 मतका साथ तेस्रो स्थानमा रहेका छन्।
श्रोताहरू, भारतमा मोदीले सरकार बनाउने निश्चय भएपछि नेपालमा पनि नेपाली नेताहरूले विभिन्न प्रतिक्रिया दिन थालेका छन्। नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतमा अब बन्ने सरकारले नेपाल हेर्ने नीतिमा कुनै परिवर्तन नल्याउने बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार भीमदत्त नगरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भारतमा लोकतन्त्रको राम्रो अभ्यास भएका कारण पनि भारतीय जनता पार्टीले नेपाल हेर्ने नीतिमा खासै प्रभाव नपार्ने बताए। संविधान निर्माण र बीपीको विचारधारालाई आत्मसात गर्दै आफूले मेचिकाली अभियान सञ्चालन गरेको स्पष्ट पार्दै उपसभापति पौडेलले आफ्नो अभियानले सरकार र पार्टीभित्रको गुट उपगुटको अन्त्य गर्नमा मदत पुगेको बताए।
र श्रोताहरू, हामी कार्यक्रमको अर्को श्रृङ्खला हामी यहाँहरू माझ राख्न जाँदैछौ, जुन रहेको छ प्रधानमन्त्री सुशील कोइराला सामाजिक विकासका निम्ति प्रतिबद्धता साथ सरकार लागेको भन्ने शीर्षकमा समाचार यहाँहरूमाझ राख्न जाँदैछु। प्रधानमन्त्री सुशील कोइराला ले मुलुकको आर्थिक एवं सामाजिक विकासका लागि पूर्ण प्रतिबद्धता साथ वर्तमान सरकार अघि बढेको बताउनु भएको छ। नेपालको विकास प्रयासमा भएका प्रगति र यहाँको वस्तुस्थिति बुझ्न औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निदेशक हाओ लिङ याङ जोसँग आज साँझ प्रधानमन्त्री निवासमा गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बताइएको छ। एक वर्षभित्र संविधान जारी गर्ने संकल्पका साथ संविधान सभाले काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले मुलुकमा व्यापार तथा लगानी मैत्री वातावरण पनि क्रमशः बन्दै गएको बताउनुभयो। राष्ट्र र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको र विपन्न वर्गको उत्थान, समावेशी विकास, मानव अधिकारको रक्षा, शान्ति र समृद्धि सुनिश्चित गर्ने संविधान सभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभएको उहाँका परराष्ट्र मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराईले बताउनुभयो। आर्थिक विकासका विषयलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढ़िरहेको र त्यस मा संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायको सहयोग आवश्यक भएको उल्लेख गर्दै उच्च आर्थिक वृद्धि दर हासिल गर्ने विकासका परियोजनामा सघाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको सल्लाहकार भट्टराईले जानकारी दिनुभयो। सहायक महासचिव आओ लिङ यानले राष्ट्रिय योजना आयोग र यहाँ स्थित राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले हिजो अर्थात शनिबार सार्वजनिक गरेको नेपालको मानव विकास प्रतिवेदन 2014 प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। उहाँले समावेशी एवं दिगो सामाजिक आर्थिक विकास जोड़ दिँदै नेपालमा उपलब्ध अपार स्रोत र साधनको भरपूर उपयोग गर्न सुझाव दिनुभएको सल्लाहकार भट्टराईले बताउनुभयो। शान्ति प्रक्रिया संविधान लेखनमा भएको प्रगतिका साथै नेपालको समसामयिक राजनीतिक अवस्थाबारे पनि उहाँहरूबीच विचार विमर्श भएको थियो।
श्रोताहरू, यो नेपालको समाचारपछि हामी फेरि फर्कन चाहन्छौँ एडिलेडमै। यो रहेको छ एउटा सूचना, यो जुन 1 तारिकमा एडिलेडमा कार्यक्रम हुँदैछ, तपाईँहरूलाई थाहै छ, फेसबुक मार्फत तपाईँहरूले अपडेट भइसक्नु भएको होला, तैपनि हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। सागी र बासाको संयुक्त आयोजनामा यही जुन 1 तारिकका दिन विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। डोम पोलिस सेन्टरमा हुने उक्त कार्यक्रममा नेपाली महानायक राजेश हमाल का साथमा नेपाली सांगीतिक जगतका चर्चित तथा ख्याति प्राप्त गायक राजेश पाल राई र गायिका अन्जु पन्तको पनि प्रस्तुति रहेको कुरा आयोजकले हामीलाई बताउनु भएको छ। भनेदेखि र यो कार्यक्रममा 13 वर्षभन्दा माथि उमेरकालाई $30 टिकट लाग्नेछ भने, त्यसै गरी 7-12 वर्ष उमेरको लागि 15 र 7 वर्ष मुनिका बालबालिकाहरूलाई निशुल्क टिकट दर तोकिएको उक्त कार्यक्रममा साँझ 6 बजेबाट शुरू भएर 10 बजे सकिने बेहोरा जानकारी गराइएको छ। पछिल्लो समय विवाहको मिति घोषणा गरेर चर्चामा रहेका राजेश हमाल अस्ट्रेलियामै आफ्नो 50 जन्मदिन मनाउने भएका छन्। श्रोताहरू, यो एडलेडमा हुन गइरहेको जुन 1 तारिकमा हुन गइरहेको सागी र बासाको संयुक्त आयोजनामा राजेश हमाल, अन्जु पन्त र राजेश पायल राईको प्रोग्राम यदि हेर्न चाहनुहुन्छ भने तपाईँहरू त्यसका लागि सम्पर्क गर्न सक्नुहुन्छ सागी र बासालाई। श्रोताहरू, अब भने अर्को कार्यक्रममा अर्को एउटा गीती सौगात राख्ने बेला भएको छ, सांगीतिक ब्रेक लिने बेला भएको छ। श्रोताहरू, सांगीतिक ब्रेक लिने क्रममा अब हामीसँग छ अर्को एउटा गीत, प्रजिता गेलालको आवाजमा छाडी नजाऊ, प्रजिता गेलाल फिचरिङ धर्मेन्द्र सेवान। श्रोताहरू, प्रजिता गेलाल भन्ने बित्तिकै तपाईँहरूलाई हामीले त्यति साह्रो केही भनिराख्नै पर्दैन, किन भन्दाखेरि उहाँ साउथ अस्ट्रेलियाको एडिलेडमै बस्नुहुन्छ र उहाँले मिठा मिठा गीत सङ्गीत हामी तपाईँहरूमा ल्याइसक्नु भएको छ र तपाईँहरू सामु उहाँ अलरेडी चिरपरिचित हुनु भइसक्नु भएको छ। र यो भने उहाँको यो अहिले एकदमै फ्रेस भर्खरै मात्र रिलिज भएको गीत छ, छाडी नजाऊ तिमी मलाई, प्रजिता गेलाल र धर्मेन्द्र सेवानको आवाजमा। अहिलेलाई सुन यो गीत र त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ अरू रमाइला जानकारी, रोचक जानकारी र मिठा मिठा गीत सङ्गीतको साथमा। र अहिलेलाई प्रजिता गेलाल। श्रोताहरू प्रजिता गेलाल भन्दै थिइन् छाडी नजाऊ तिमी मलाई। श्रोताहरू हामी पनि तपाईँहरूलाई रिक्वेस्ट गर्छौँ अबको अरू 20 मिनट हामी तपाईँहरू साथ हुनेछौँ र तपाईँहरूले हामीलाई छाडी जानु नै छैन भन्ने हामी पूर्ण विश्वासमा छौँ। प्रजिता गेलालको यो एकदमै मिठो गीतपछि तपाईँहरूलाई हामी कुराकानी गर्दैछौँ अस्ट्रेलियाको हालचालै भन्दा पनि दुई हप्ता गत मङ्गलबार टोनी एबर्ट सरकारले बजेट ल्याएको छ। तपाईँहरूलाई सबैलाई थाहै छ बजेटमा निकै नै चेन्जेस फेन्जेसहरू फेरबदल भएका छन् होइन। कतिपय ठाउँमा स्वास्थ्य सम्बन्धी, शिक्षा सम्बन्धी र त्यसै गरी इन्भाइरोमेन्ट वातावरण सम्बन्धी अन्त मुख्य अर्को भनौँ न चर्चाको विषय भनेको चाहिँ 70 वर्षसम्म काम गर्नुपर्ने अनि बल्ल 70 वर्षपछि चाहिँ बल्ल रिटायरमेन्ट पाउने भन्ने जुन कुरा आएको छ नि। अब 70 वर्षसम्म काम गरेर बस्न सकिएला कि नसकिएला भन्ने कुरो पो चिन्ताको विषय भइसक्यो।
एकदम यो चाहिँ यस विषयलाई चाहिँ अब सम्पूर्ण अस्ट्रेलियावासीहरूले पनि धेरै चिन्तामै सुर्ता गरेका छन्।
हजुर चिन्ता सुर्ता त खन्द्रजी त्यो स्वाभाविकै हो। चिन्ता सुर्ताको साथ साथमा यहाँ त अहिले सडकमै उत्रिसकियो हो। त्यसै आज अघि हामी यो रेडियो आउँदा आउँदै मैले त्यहाँ पार्लियामेन्ट यो एडलेडको पार्लियामेन्ट हाउस अगाडि हजारौँ मान्छेहरू नारा जुलुस गरिरहेका थिए। एकदम भिडभाड थियो। के को हो भनेर यसो कुरो बुझ्दाखेरि यो टोनी एबर्टको सरकारले ल्याएको बजेटको विरोध कार्यक्रमको लागि पो त्यहाँ जम्मा भएका रहेछन् त।
राखेर यो बजेट भएन हामी हाम्रो फ्युचर खोइ हाम्रो भविष्य खोइ भनेर विभिन्न
नाराहरू लगाइरहेका थिए र यो यो यस्तो यो विरोध कार्यक्रम यहाँ एडलेडमा मात्रै भएको होइन श्रोताहरू, सिडनीमा पनि भएको छ, त्यसै गरी पर्थमा, त्यसै गरी मेलबोर्नमा भएको छ र यो कार्यक्रमलाई मार्च इन मे प्रोटेस्ट भनेर नाम दिएको छ। मार्च भन्नाले मार्च पास क्या
हिँडौँ
होइन, मार्च इन मे प्रोटेस्ट भनेर नाम दिएको छ। यसबारेमा म तपाईँहरूलाई सरसर्ती जानकारी गराइहालौँ। गत मङ्गलबार टोनी एबर्ट सरकारले ल्याएको बजेट यति बेला अस्ट्रेलिया व्यापी रूपमा विरोध बजेटले यति बेला अस्ट्रेलिया व्यापी रूपमा विरोध सामना गर्नु परेको छ। मार्च इन मे प्रोटेस्ट नाम दिएर अस्ट्रेलियाको विभिन्न शहरहरूमा 10,000 मानिसहरूले टोनी एबर्ट सरकारले ल्याएको बजेटको खुलेर विरोध गरेका छन्। बजेट विरोध कार्यक्रम सिडनी, मेलबर्न, एडिलेड, पर्थमा आयोजना गरिएको थियो र यसै गरी एबर्ट सरकारले स्वास्थ्य सेवा, शिक्षा, वातावरण तथा पेन्सन लगायतका अन्य क्षेत्रमा गरेको फेरबदल प्रति विरोध कार्यक्रममा संलग्न मानिसहरूले आफ्नो आक्रोश व्यक्त गरेका थिए र यसै गरी सिडनीमा मात्रै 10,000 भनौँ न प्रोटेस्टरहरू यस्तो यो विरोध कार्यक्रममा संलग्न भएको जानकारीमा आएको छ। त्यसै गरी सिडनीको यो सेन्टरमा, सिटी सेन्टरमा भएको कार्यक्रम यो विरोध कार्यक्रममा सिङ्गर सारा बालास्कोले पनि दुईवटा गीत गाएर यस बजेटको विरोध गरेको समाचारमा हामीले पढ्न पाएका छौँ। मैले यो समाचार चाहिँ news.com.au सावार गरेको थिएँ श्रोताहरू।
श्रोताहरू हामी यो समाचार विविध राजनीतिक कुराहरू, आर्थिक कुराहरू हामी गर्ने गर्छौँ र अब भने यहाँहरूमाझ हामी अलिक फरक प्रसङ्ग जोड्न चाहन्छु, केही रोचक प्रसङ्ग यहाँहरूमाझ राख्न जाँदैछु। जुन यी 7 व्यक्तिलाई तपाईँले कहिले पनि नमस्कार नगर्नुहोस् भने, अब कोकललाई नमस्कार नगर्नु भने श्रोताहरूलाई जिज्ञासा भन्न सक्छ
ससुरालाई होला
होइन कि सञ्जयजीले मलाई
भन्नुभयो होइन मैले त मजा गरेँ। कोकललाई गर्नुभन्दा सबभन्दा पहिला यदि अब
एनिवे श्रोताहरू हामी थोरै यहाँहरूमा रमाइलो गऱ्यौँ। हिन्दू शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन अनुशासन र व्यवहार विचारलाई दर्शाउँछ तर नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ। यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागि हितकार पनि हुन सक्छ। सामान्यतया सद् नमस्कारले सम्मान र स्नेह प्रकट गर्ने गर्दछ। नमस्कारले मानिस बीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन मानिसको व्यक्तित्व र चरित्र व्यवहारलाई पनि दर्शाउँछ। मानिसले थोरै झुकेर नमस्कार गर्दा पनि मानिसको अहंकार घट्छ भने मानसिक र व्यावहारिक दोषलाई पनि हटाउन सहयोग गर्छ। यसै गरी नमस्कारले धेरै सकारात्मक असर पर्छ तर कहिले काहीँ त यस्ता व्यक्ति हुन्छन् जसलाई नमस्कार गर्दा नमस्कारले सकारात्मक भन्दा नकारात्मक असर गर्छ, अर्थात् केही व्यक्तिलाई नमस्कार गर्नु फाइदा नभई बेफाइदा हुन सक्छ। कुन कुन व्यक्ति हुन् त श्रोताहरू तपाईँलाई जिज्ञासा लाग्न सक्यो होला. नम्बर एकमा रहेको छ जुठो परेको व्यक्ति, या तपाईँ कोही आफन्तको देहावसान भएको छ, जुठो बाहिरिरहनु भएको छ भने उहाँलाई व्यक्तिलाई नमस्कार गर्नु त्यति उत्तम मानिँदैन. यदि कोही व्यक्ति मृत्यु संस्कार वा अन्य कुनै कारणले अपवित्र भएको छ भने यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन. उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहे नै र भएकाले नमस्कार गर्नु राम्रो मान्दैन. यो धार्मिक संस्था उसमा पनि पाइन्छ. नुहाइरहेको व्यक्ति, अर्को नम्बर दुईमा नुहाएको व्यक्तिलाई नमस्कार गर्नु ठिक होइन.
नुहाएको व्यक्तिलाई नमस्कार गर्नु किन नहुने?
अब म जान्दिनँ सोझे.
होइन, नुहाएको नुहाइरहेको मान्छे भेटाउने कहाँ भने नमस्कार गर्नुलाई, बाथरुमभित्र बसेर नुहाइरहेको हुन्छ.
होइन, अब यहाँ अस्ट्रेलियामा त बाथरुम, नेपालतिर खोला नालामा नुहाइन्छ, गाह्रो हुन्छ. होइन, हेलो, अब तपाईँ नुहाइरहे भएको नमस्ते भन्यो भने तपाईँको त अब साबुन
हातमा हुनसक्छ, साबुन फुत्किन सक्छ, या चाहिँ टावल फुत्किन सक्छ, होइन, हरेक कुरा सक्छ.
नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मान्दैन, किनकि यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ. यहाँ श्रोताहरू बुझिसक्नु र फेरि अर्को रहेको छ तेस्रो नम्बरमा मूर्ख मानिस. आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्नु उसले दिन सक्ने प्रक्रियाले झन् आफैलाई नराम्रो असर पर्न सक्छ. श्रोताहरू, उसले गर्छ उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावना चोट पुग्न सक्छ. त्यही उहाँको भावनामा पनि पक्कै चोट पुग्छ र मूर्ख मानिसलाई खासै नमस्कार गर्नु उचित मान्दैन. र अर्को चार नम्बरमा रहेको छ टाढा रहेको व्यक्ति. आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ र त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो. जस्तै अब सञ्जयजी
फोनबाट त नमस्कार हजुर भन्न त मिल्यो त
हो नि, तर अब तपाईँ हामी सामान्य देखिन्छौँ, अब रोड तपाईँ भन्छ मैले तपाईँलाई नमस्कार गरेँ भने तपाईँले सुन्नु भएन भने के भइरहेछ यार, खेल स्वीकार गर्नुहुन्न भने अलिकति अझै असजिलो, अलिकति फ्लप खाए जस्तो
हुन्छ.
त्यसैले उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ. र अर्को रहेको छ पाँचौँ नम्बरमा धनको अहङ्कार गर्ने व्यक्ति. यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहङ्कार छ, जसलाई नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनुपर्ने हुन सक्छ र त्यसैले त्यस्ता व्यक्तिलाई नमस्कार नगर्दा राम्रो अथवा बेस मानिन्छ. यसै गरी छैठौँमा रहेको छ सातौँमा रहेको छ श्रोताहरू दौडिरहेको व्यक्ति, कुदिरहेको व्यक्ति. जस्तै कोही मान्छे बिहान इभिनिङ वाकिङ अथवा म्यान मर्निङ वाकिङ गरेको हुन्छन् त्यो व्यक्तिलाई उसलाई
मर्निङ होइन मर्निङ वाकमा अथवा चाहिँ त्यस्तो जगिङमा गरेकोलाई चाहिँ नमस्कार गर्दा ठिकै हुन्छ होला. जो चाहिँ हतारमा दौडिरहेको छ नि त्यस्तोलाई नमस्कार गर्यो भने चाहिँ अलिकति नराम्रो हुन्छ होला जस्तो लाग्यो मलाई. अब जस्तो जगिङमा जाँदा त तपाईँ आरामले हिँडिराख्नु भएको हुन्छ होइन, नमस्कार कसरी तपाईँले भेट्नु भएर नमस्कार गर्नुभन्दा नमस्कार भनेर हात साथ मिलाएर के छ कसो छ भनेर भनौँ न भलाखुसारी गर्न मिल्यो. तर हतारमा कुनै काम उसको ट्रेन छुट्न लाछ होइन, अथवा बस छुट्न लाछ, अथवा उसको केही इम्पोर्टेन्ट काम छुट्न लाछ, एकदमै हतारमा दौडिरहेको छ, त्यस्तो बेला ओहो नमस्कार हजुर कता दौडिनु भएको भनेर तपाईँसँग त्यो बोली फर्काउने उसँग समय नहुन सक्छ, त्यति समयले उसको एउटा काम बन्न सक्छ. त्यस्तो बेला चाहिँ नमस्कार नगर्दा चाहिँ राम्रै होला जस्तो लाग्यो मलाई.
एकदम एकदम तपाईँले सही सर, तपाईँले हेर्नुभयो क्या जस्तो लाग्यो. रै पनि श्रोताहरू यहाँहरूमा दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न. दौडिरहेको व्यक्ति नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाएर लड्न सक्छ, जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ. त्यस्तै दौडिँदा उसले तपाईँले गरेको नमस्कार नदेख्न सक्छ र तपाईँले गरेको नमस्कार खेर जाने तथा मन खेल्न पनि हुन सक्छ.
र तपाईँले सातवटामा कस्तो कस्तो अवस्थामा नमस्कार गर्नुहुन्न त भन्ने कुरा गर्नुभयो, र अर्को अर्को पनि एउटा अवस्था हुन्छ.
अब एउटा छ,
एउटा चाहिँ बाँकी छ,
बाँकी छ.
ए भन्नुहोस् न त, त्यो पनि
ल. पानीमा रहेको व्यक्ति, पानीमा दौडिरहेको व्यक्ति,
पानीमा
पौडिरहेको, पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसले ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउन सक्छ र ध्यान जोखिममा पर्न सक्छ. त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु राम्रो मानिन्न.
र अर्को एउटा व्यक्तिलाई पनि नमस्कार गर्न त्यति उचित ठान्दिनँ म, जसलाई तपाईँले नमस्कार गर्नुहुन्छ र उसले नमस्कार फर्काउँदैन होइन त जस्तो तपाईँले दुई हात जोडेर ओहो नमस्कार खवेन्द्रजी भनेर मैले भने अनि तपाईँले चाहिँ ओहो सञ्जयजी के छ हालखबर मात्रै भन्नुभयो भने तपाईँलाई मैले अर्कोचोटिबाट नमस्कार गर्न त्यति
त्यो चाहिँ एउटा
होइन एउटा चलन चल्तीमा भोगिरहेको होइन कतिपय मान्छेहरू त्यस्तो हुन्छ जस्तो भन नमस्कार अथवा एउटा आदर सम्मानपूर्वक ग्रिटिङ गर्यो त्यसको ग्रिटिङकै त्यो नफर्काइकन सिधै अरू कुरातिर लाग्ने क्या त्यस्तो बेला चाहिँ अलिकति त्यो चाहिँ अलिक असान्दर्भिक हुनसक्छ
श्रोताहरू हामी यस्तै विविध रोचक जानकारी दिन गइरहेका छौँ र यहाँहरूमा अब अझै पनि 10 मिनट बस्न हामी
हजुर श्रोताहरू यति बेला 7:20 गइसकेको छ स्टुडियोको घडीमा
र श्रोताहरू अब हामी यहाँहरूको ध्यान फेरि युरोतर्फ लान कोसिस गर्दैछौँ सुखी र सम्पन्न भविष्यको आशा गरेर दुई छोराछोरी साथ छोराछोरीका साथ 5 वर्ष अघि उत्तरी युरोपको नर्वेमा पुनर्वास भएकी भुटानी शरणार्थी 40 वर्षीय टिका थापा अहिले आपदमा परेकी छन् कृत्य कागज बनाएर जालसाजी गरेको अभियोग उनलाई लागेको छ झापाको खोजनाबारी शिविरको सेक्टर D3 35 छाप्रा नम्बर रहँदा छाप्रामा रहँदा 2 अगस्त 1998 सर्पले टोकेपछि पति चन्द्रकुमार थापाको मेची अञ्चल अस्पतालमा भद्रपुरमा उपचार गर्दा गर्दै भोलिपल्ट मृत्यु भएको थियो सो घटना खुल्ने कागजात र सब अस्पतालले परिवर्तन दिएको थियो सरकारले शरणार्थी समन्वय एकाइ RCU दिएको थापा परिवारको शरणार्थी गणना कागजात सेन्सस स्लिपमा भने परिवारका सदस्यहरूको विवरणमा रातो मसिलो गरेर चन्द्रको निधन मिति 2 अगस्त 1998 लेखिएको छ शिविरमै निधन भएकी चन्द्रमाकी आमा सन्त कुमारी थापा 60 वर्षीय नर्वे पुनर्वासको लागि कागजात तयार पार्दा आरसीयूले लगबुकका अनुसार भन्दै 2 जुलाई 1999 निधन भएको कागजात दियो जसमा त्यो बेला खोजनाबारी शिविरका आरसीयू सुपरिवेक्षक ज्योतिका दाहालको हस्ताक्षर छ ती कागज लिएर नर्वे पुगेकी टिका छोरी घनेश्वरी 22 वर्षीय र छोरा दीपक 20 वर्षीयलाई नर्वेको भादसोका प्रहरीले कृत्य कागजातको भरमा सुविधा लिएको आरोप लगाएको छ अहिले प्रहरीले उनलाई 41,25,428 करोनर अर्थात् 60,06,60,06,648 जरिमाना नेपाली रुपियाँ जरिमाना फिर्ता वा 2 वर्ष जेल सजाय हुने गरी अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ यो प्रकरणपछि उनलाई दिएको सुविधा कटौती गर्दै पूरा समय काम गर्न पनि रोक लगाइएको छ त्यही कारण तनावमा रहेकी टिकाको हेरचाह गर्नु परेकाले छोराछोरीको पढाइ पनि बिग्रिएको छ 2 वर्षदेखि नवीकरण नभएको टिकाको पास र यात्रा अनुमति कागजातमा प्रशासनले लिएको अहिले नर्वेको आलताना रहेको खोजनाबारी शिविरमा छँदा टिकाका छिमेकी रामबहादुर बानियाले हिमाल खबरलाई बताएका छन् स्थानीय अदालतमा उनको पछिल्लो पेशी 20 फागुनमा थियो प्रहरी अनुसन्धान जारी रहेका पेशीको अर्को मिति तोकिएको भने छैन
खेल्दै होला भन्ने लाग्छ तिम्रो त्यो मनमा कोइली न्याउली रुदै छन् है त्यो
श्रोताहरू भर्खरै हामीले प्रस्तुत गर्यौँ किशोर शिवाकोटी आवाजमा रहेको किशोर शिवाकोटीको आवाजमा रहेको यो सम्झिदेऊन ए दाई यो गायक चाहिँ भुटानी गायक हुनुहुन्छ उहाँ होइन अमेरिकामा उहाँ अमेरिकामा हुनुहुन्छ र उहाँले मिठा मिठा गीत सङ्गीत प्रस्तुत गर्दै गर्नुभएको छ र अब जाँदा जाँदै श्रोताहरू तपाईँहरूलाई फेसबुक ट्विटर अपडेट पनि गराइहालौँ पहिले पहिले माया देखाउन हात काटेर रगत दिँदै लभ लेटर लेख्थे बाचा कसम खान्थे तर आज भोलि फेसबुकको पासवर्ड दिए पुग्छ बाबा अनिल चेले ट्विट गरेका हुन् यो म अब पार्टी रूपान्तरणमा लाग्छु रूपान्तरण नभए नयाँ शक्ति जन्मन्छ त्यसको नेतृत्व कसले गर्छ थाहा छैन बाबुराम भट्टराईले बीबीसीमा कुरा गर्दै भनेका थिए यो संसदीय समितिलाई न्याय परिषदको सिफारिस सर्पले छुचुन्द्रो समाते जस्तो पो भयो पारित गरे पनि नगरे पनि न्यायालयको साख घुम्ने गोविन्द अधिकारीको अपडेट त्यसै गरी सुबोध राज प्याकुरेल ट्विट गर्छन् विष्णु पौडेलले एमालेका सभासदलाई भन्न थालेर न्यायाधीश नियुक्तिमा बढ्ता हुने होइन खुरुक्क समर्थन लोकतन्त्रलाई घेराबन्दी सम्पन्न न्यायको समाप्ति त्यसै गरी विजय गजमेर भन्छन् हाम्रो देशमा पैसाको लागि पुजारी आन्दोलन गर्छन् झण्डा बोकेर पत्रकारिता गर्छन् अनि फेसबुक र ट्विटरमा देश प्रेम देखाउँछन् जय नेपाल त्यसै गरी महजोडीको अर्को यहाँ ट्विट आएको छ मडन अर्थात् मदन र हडन अर्थात् हरिवंश भएर अब सडन अर्थात् सदन चलाउन किनभने सदनमा डनै डनको रात छ महजोडी यसै गरी नारायण आफ्नो स्ट्याटस अपडेट गर्छन् जनै फालेर धर्म र कुलको इज्जत फालिस भनी कराउने परिवार र डिबी र पिआर हुँदैमा राष्ट्रको काम र कार्यमा अवरोध आयो भन्ने सभासद एकै हुन् र त्यसै गरी झुपडीको नारी रुन्छे लाज छोप्ने साडी छैन महलकी नारी भन्छे घुम्न नयाँ गाडी छैन कसैलाई गाडी कसैलाई साडी छैन दुवै पीर बगाउने यहाँ साझा बाढी छैन मैना हाल हली बलिउडमा भन्दा नेपाली राजनीतिमा थरी थरीका कलाकार छन् मुख्य फरक यता नायक नायिकाको अभाव छैन यहाँ चाहिँ खरेडी छ यहाँ सबै जसो भिलेन छन् राजकुमार रेग्मीले भने र अन्तमा भवसागर घिमिरे भन्छन् हरे पानीमा रङ मिसाएर पेट्रोल भन्दै बेच्न थालेछन् अब पैसाको नोटको पनि फोटोकपी बोकेर हिँड्नुपर्छ सबैलाई सक्कली पैसा तिरेर कहाँ सकिन्छ र श्रोताहरू अब तपाईँहरू समक्षबाट हामी बिदा बेला माग्ने बेला भइसकेको छ कार्यक्रम भोइस अफ साङ्गीला अर्को आइतबार फेरि साढे छ बजे तपाईँहरू समक्ष प्रस्तुत आउने बाचाका साथ आजको लागि हामी बिदा हुन चाहन्छौँ हस् त तपाईँहरूको शुभ यो आगामी हप्ता शुभ रहोस् शुभ सन्ध्या शुभरात्रि
पुरानो कथा